नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 लिएर आइपुगेका छौं। हामीले गएको साता छाप्रो नम्बर 55 को पहिलो श्रृंखला वाचन सुन्यौं। पहिलो श्रृंखला वाचनमा पात्र परिचय शुरूआत भएको छ र केही कथा अगाडि बढेको छ। छाप्रो नम्बर 55 रमेश दियालीको 2075 सालमै प्रकाशित प्रथम पटक प्रकाशित पुस्तक हो। 2075 प्रकाशित भएको पुस्तक छाप्रो नम्बर 55 को दोस्रो श्रृंखला अब वाचन शुरू हुन्छ। हामी चौरबाट कक्षाको ठाउँमा बस्न थालिसकेका थियौं। कविता र रोमा मसँग मिल्न थालेका थिए। हामी निकटका साथी भएका थियौं। असाच्ची रोमा मभन्दा मोटी र अग्ली थिए, ठ्याक्कै कविता जत्रै। मैले देख्दा राम्रा सुकिला लुगामा मात्र देख्थे उसलाई। आँखा ठूला र काला थिए, काजल लगाएर आउँथे। नाक अलि लामो तर छुच्ची र आरिसे स्वभाव थियो उसको। सरहरूको साह्रै प्यारी पनि थिए। मलाई कागती कचार खुब मनपर्थ्यो। कविताले खुर्सानी पिसेर ल्याउँथे, रोमाले कागती र मैले नुन। कक्षा कोठाको पछाडि बसेर मजाले जिब्रो फड्काउँदै खान्थ्यौं। आहा, सम्झिँदा पनि मुखबाट र्याल आउँछ। एकदिन कविता र म खेल्दै थियौं, रोमा आइपुगी। मोटी आइपुगी छे, कविताले उसलाई गिज्याउँदै मसँग भने। रोमाले मोटी भनेको सुनिछे, रिसले झन मोटी भई। के रे मोटी रे, कवितालाई रातो हुने गरी चिमोटी। साह्रै छुच्ची छ यो रोमा त, अनि किन मोटी भन्नु त? रोमालाई अझ रिस मरेको थिएन, हिर्काउँला जे गरी झम्टिहाले। पढ्नमा चाहिँ जान्ने रहेछ, जहिले नि पहिलो हुन्थे। मलाई त बेला बेला खुब आरिस लागेर आउँथ्यो, तर हाँसेर बस्थे। दुई चार दिनसम्म बोल्दैनथ्यौं, अनि फेरि अचारले जिब्रो फड्कार्न थालेपछि रिस मरिहाल्थ्यो। हाम्रो दोस्ती पुनः ताजा भन्थ्यो। एक प्रकारले हाम्रो मित्रता अजीवको थियो। हामी क्लासको अगाडिको बेन्चीमा बस्थ्यौं, पछाडि केटाहरू बस्थे। केटाहरू खै के कुरामा गलल्ल हाँस्थे। रोमा खुब रिसाउँथे र ठूलो स्वरले कराउँथे। म र कविता सधैँ चुप हुन्थ्यौं। कहिलेकाहीँ त रोमा केटाहरूलाई झम्टिन्थे, कस्ती आँटिली रोमा। म छक्क पर्थे, कविता त हेरेको हेरै हुन्थे। म पढाइमा अलि कमजोर थिएँ, अझ हिसाब त पटक्कै जान्दिनथे। कुखुराको भाले भएर कतिपल्ट क्लास बाहिर बसेकी थिएँ। सरलाई पनि दिगदार लाग्थ्यो होला, रोमासँग सिक्नु भन्थे मलाई। उसँग के सिक्नु थियो र? भन्न पाएको ठाउँमा घोचेर भन्थे, पढ्न पनि भाग्यमा हुनुपर्छ भन्थे, मुटु नै चिरिन्थ्यो। अंग्रेजी बरू धेर थोर जान्दथे। हामी भुटानी मूलका नेपाली भएकाले जोङ्खा पनि पढ्नु पर्थ्यो। आफ्नो देशको भाषा बचाउन र देशलाई सम्झनका लागि भए पनि पढ्नै पर्थ्यो। नेपाली खरर र पढ्थे। सानैदेखि बाउले सिकाएका थिए। बाउले रामायण पढ्दा म छेउमा बसेर सुनिरहन्थे, गीत गाएको होला जस्तो लाग्थ्यो। म एकहोरो सुनिरहन्थे, म शब्दहरूको थुप्रोमा अल्झिन्नथे। सायद म सबै बुझ्दिनथे। बाउले रामायणका श्लोकहरू लय हाली गाउँदा आनन्द लाग्थ्यो। तिनमा कथा भनिएको हुन्थ्यो, बाउले थप व्याख्या गर्दै मलाई सुनाउँथे। कहिले त दोहोऱ्याएर सुनाउँथे, सुनेर म ती श्लोकहरूमा बोल्थे। राम र सीतालाई अहिले पनि बिर्सेकी छैन। सीतालाई सम्झदा मायाले बेरी आमालाई पनि सम्झन्छु। कतिपटक त सुन्दा सुन्दै भुसुक्क निदाउँथे। खुसी र मुस्कानसँगै दुःख पीड़ा र हजारौं भावनाहरू लुकाएर बाँचिरहेको मेरो सामान्य जीवनमा बाउको त्याग र समर्पण धेरै ठूलो छ। मेरो तोते बोली फुट्न थालेदेखि नै बाउले हात समाएर ताते ताते गर्दै हिँड्न सिकाए र आजसम्म जीवनका उकाली ओह्रालीहरूमा बिस्तारै यात्रा गर्न सिकाए। यात्रा कठिन थियो, सहज पटक्कै थिएन। बिहानैदेखि घाम चरक्क चर्किरहेको थियो। मलाई चिसो पानीमा नुहाउन मन लाग्यो। पानी छ कि भनेर यसो जर्किनमा हेरेँ। जर्किनमा पानी आधा मात्रै रहेछ। भाँडामा पानी हालेर घर पछाडि गएँ। टुक्रुक्क बसेर नुहाएँ। बाउ पनि केही दिनदेखि बिरामी थिए। म नुहाउन जाँदा सुतिरहेका थिए। नुहाएको कपाल चुकेको थिएन। म कोर्दै थिएँ। बाउ खङ खङ खोक्दै उठे। उनी खोक्न थालेपछि नुन पानी पिउन माग्थे। उनले नभनिकनै भित्र गएर नुन पानी तताए। एक गिलास नुन पानी दिँदै भने, ल्याऊ बाउ तातो पानी। बाउले सिरानीबाट टोपी झिक्दै भने, आज रासन थाप्न जानुपर्ने। फेरि ख्वाक्क खोके। रगतको फाल्सा बाहिर निस्क्यो। के भयो बाउ तिमीलाई? मलाई डर लाग्यो। रातिदेखि अलि बिसन्चो भयो। बाउले बोल्न पनि अप्ठ्यारो माने जसरी बोले। तातो पानी सुरुप्प पिउँदै फेरि भने, स्कुलबाट छुट्टी मागेर छिट्टो आइज है। हुन्छ बाउ, मैले भने। मनमा किन छिटो आइज भने जान्न मन लागेको थियो, तर सोध्न सकिन। बाउलाई बिरामीले च्याप्दै लगेको थियो। अचानक केही समय अघिदेखि उनको दाहिने खुट्टा चल्दैन थियो। भोकको उपचार गर्न नसक्ने हामीले खुट्टाको उपचार गर्न सक्ने अवस्था थिएन। गरिबीले छाप्पै छोपेको थियो। उनी लौरोको सहाराले मात्र हिँडुल गर्न सक्थे। बाउको यस्तो अवस्था देखेर रुन मन लाग्यो। आफूले निकै दुःख अन्डर खेपेरै भए पनि मलाई दुःखको आभास हुन दिएनन्। उनी दिनभरि लुगा सिलाउँथे। अन्य घरायसी झमेलाका काम सब आफैले गर्थे। यति नगरी मुखलाई माड जुट्न मुस्किल हुन्थ्यो। हुन त संस्थाले पनि दिन्थ्यो, तर 15 दिनसम्मलाई 5 केजी चामलले पुर्याउनु पर्थ्यो। बुढो जिउ जेनतेन कि सार्दै थिए। सहज पटक्कै थिएन। विवश भएर हिँड्नु परिरहेको थियो। मलाई पनि थाहा छैन मेरा खुसी कुन भेलमा बगेर जाने हुन्। बरु मेरा खुसी अधुरा नै रहन्। तर बाउ खुसी नहुँदा म हाँस्न सक्दिनँ। जीवनका पीडाले नै सुखी र सुन्दर बनाउँछन् भनेर चित्त बुझाउँदैछु। आँगन हुँदै पानीको धारामा आइपुग्दा ठूल्ठूलो आवाजमा कोही कराइरहेको सुने। टक्क उभिए। आवाज खस्रा र नमिठा थिए। बिहान बिहानैदेखि तामाङका बुढाबुढी बाज्न थालेछन्। होइन, यो तामाङले कति रक्सी पिएको बिचरा त्यो सानो बच्चो। अर्को घरबाट आएको आवाज सकिन नपाउँदै तामाङले फुपूको बोली सुने। अबोधको एउटा पात्र रुन र हाँस्न मात्र जानेको छ। पानीको धारा अगाडि तामाङको घर छ। झगडा नगरेको दिनै हुँदैन। बाँसको बार च्यातेर भित्र हेरे। तामाङले फुपूले बच्चालाई दुध खुवाउँदै रहेछन्। तामाङलीलाई म फुपू भनेर बोलाउँथे। खै कसरी फुपू परिन् थाहा छैन। तामाङ दाजुसँग चाहिँ खासै बोल्दिनथे। हेर्दै डर लाग्दछन्। राता आँखा, घोप्टो अनुहार र नमिलेका दाँत। अगाउन्जेल दुध खान त देऊ, तामाङनी फुपू भन्दै थिइन्। तामाङ दाजुले बच्चालाई खेलाउन खोज्दै रहेछन्। कस्तो जात रहेछ यो लोग्ने मान्छेको, रुवाउन मात्र जानेको। फुपू चाहिँ झर्कँदै थिइन्। बच्चा च्यार च्यार रुँदै थियो। तामाङ दाजु हाँस्दै थिए। होइन ए बुढा, तिमीलाई यो सानो बच्चालाई नरुवाई खान पस्दैन है। तामाङनी फुपूको स्वर नै खस्रो थियो। बिस्तारै बोल्नै जान्दिन थिइन्, तर मनकी सफा थिइन्। मैले त झगडा पो गरेछन् भन्ने ठानेको, तर आज चाहिँ झगडा गरेको होइन रहेछ। तामाङनी फुपू बोलिरहँदा मैले मेरी आमालाई सम्झे, अदृश्य आमालाई, जसको हुन त मलाई रूपसम्म थाहा थिएन। सम्झनामा पनि काल्पनिक अनुहार मात्रै सम्झन्छु आमाको। पानी भरेर फर्के। आज तामाङनी फुपूले मेरी अदृश्य आमाको काल्पनिक अनुहारको याद दिलाइन्। आमालाई सम्झँदै स्कूल हिँडे। स्कूलको चौरमा केटाकेटीहरू झुण्ड झुण्ड भएर बसेका थिए। म एकैछिन अल्मलिए, अनि म पनि त्यही झुण्डमा गएर मिस्सिएँ। कविताले मलाई देखिछ, कुदेर म बसेकै झुण्डमा आई। रुमा खोइ त, मैले सोधेँ। सरले नाच्न लगेका छन्। रुमा पनि नाच्न जान्दछ? मैले त पत्याएकी थिइनँ। नाच्छे होला नि मोटी, नाचेको देखेको त छैन। कविताले यसो भन्दै गर्दा सर हाम्रै छेउमा आइपुगे। मैले सरलाई जिज्ञासा राखे, सर आज के को नाचगान हो, पढाइ हुँदैन? सरले शालीनतापूर्वक जवाफ दिए, ल तँलाई थाहा छैन आज गुरु पूर्णिमा हो भन्ने। सरले गुरु पूर्णिमा हो भन्दा पो म जससँग भएँ। ए हो त, कस्तो बिर्सेकी है मैले। पढाइ हुँदैन तर दिनभरि स्कुलमै बस्नुपर्छ, सर भन्दै थिए। एकैछिनमा गीत बज्न थाल्यो। हिमालको काखमा छ सानो हाम्रो भुटान देश। गोमा राई नाच्न पनि थाली। सबैले थप्पडी मार्दै थिए। बेला बेला म पनि थप्पडी बजाउँथेँ। चिटिक्क परेर सजिएकी थिए गोमा। दुई चुल्ठी कपाल बाटेर गुन्यु चोलीमा ऊ छम छम नाच्दा मलाई पनि नाचौँ नाचौँ लाग्यो। कवितालाई हेरेँ। आँखा झिमिक्क नगरी गोमाको नाच हेर्नमै मस्त थिए ऊ पनि। रुमा कस्तो नाच्छे होला, म मनमनै सोच्दै थिएँ। ऊ नाचेको हेर्न आतुर छु। धेरै बेर पर्खनु परेन। रुमालाई नाच्न बोलाइ पनि हाले। रुमा चिरिच्याट्ट परेर आइपुगे। मलाई रोमा देख्ने बित्तिकै खुसी लाग्यो। मोटी छे तर साह्रै राम्रो नाच्न जान्दी रहेछे। उसको नाच देखेर ईर्ष्या पनि लाग्यो। सर मेरो नजिकै उभिरहेका थिए। म छेउमा गएर भने, सर। सरले मलाई पुलुक्क हेरे। अँ भन् सर, आज मेरो राशन थाप्न जानु छ। मेरो बोली नसकिँदै सरले सोधे, तेरो घरमा अरू कोही छैन? मैले टाउको निहुराएर भने, बाउ बिरामी छन्। अरू कोही छैनन् घरमा? अह कोही छैन सर, भएका बाउ त हुन् तर बिरामी छन् आज। ल जा, भोलि आउँदा म्याथको होमवर्क लिएर आउनु, सरले निर्देशनसहित अनुमति दिए। साथीहरू कसैलाई थाहै नदिए सरासर घर हिँडे। घरमा आउँदा बाउ थिएनन्। कहाँ गए होलान् भन्दै यताउता हेरे। दैलामा आएर बाहिर चारैतिर आँखा डुलाएँ। चामलको बोरा बोकेर सुवेदी मालदाई आउँदै थिए। मैले सोधिहालेँ, मालदाई मेरा बाउ देखेनौ? मालदाई रोकिएनन्। हिँड्दा हिँड्दै परैबाट जवाफ फर्काए, राशन थाप्ने ठाउँमा देखेको थिएँ। मालदाई सरासर गइहाले, सायद ढिलो भएछ क्यार, बिरामी बाउ आफै गएछन्। म सरासर राशन बाँड्ने ठाउँमा गएँ। चामल थाप्ने रित्तो बोरा बोकेर बाउ लाइनमा पर्खिरहेका छन्। बाउ तिमी बिरामी छौ, किन आएको? म आइहाल्थेँ नि। यसो भन्दै म बाउकै छेउमा भित्तातिर अडेस लागेर बसेँ। अब हाम्रो पालो कहिले आउँछ भनेर बाउलाई सोधेँ। बाउले भने, भर्खर सुकमान भुजेलको पालो आएको छ, बीच लाइनको अन्तिम छाप्रा हुँदै हाम्रो लाइनतिर आउँदैछ। आधा घण्टा बस्दा प्रतिनिधिले नाम बोलाए, काजी दमाई। आङ तनक्क तन्काउँदै बाउले हजुर भने अनि फेरि ख्वाङ ख्वाङ खोके। तँलाई सन्चो छैन कि क्या हो? प्रतिनिधिले सोधे। रातिदेखि अलिक खोकी बढ्दैछ, बाउले भने। यस्तै हो, अब बुढो भइयो, रोगले च्याप्ने बेला पनि त हो। यति भन्दै प्रतिनिधिले राशन कार्डमा ल्याप सिलाउन लगाए। मैले चामलको बोरा झिक्दै गर्दा सुवेदी आमाले चर्को स्वरमा हकार्दै भनिन्, छुन्छे सही। फेरि रिसाउँदै थपिन्, अलिक तर्केर बस। बाउ पछाडि सरे। मलाई सोध्न मन लाग्यो, यो दमाई भनेको कस्तो जात हो बाउ, के मान्छेको जात होइन? तर सोधिन। मैले बोरा थापेँ। दुई टोकरी चामल वार वारती बोरा मारिदिए। बाउ नुन र तेल थाप्नतिर लागे। चामलको बोरा मैले बोकेर अरू बाउले। घरभित्र पस्ने बित्तिकै बाउ थचक्क भुइँमा बसे, खुइय गरी लामो सुस्केर छाडे। के भो बाउ? एकलोटा पानी दिँदै सोधे। गाह्रो भयो भने अस्पताल जाउँ, चिसो पानी कटकट पिउँदै भने। पर्दैन अस्पताल जान, थकाइ लागेको मात्रै हो। बेलुका भात खाँदै गर्दा बाउलाई दिउँसोदेखि सोधौँ कि नसोधौँ लागिरहेको कुरा सोधे, बाउ दमाई भनेको के हो? बाउ मेरा प्रश्नले भातमुखमा हाल्दै गर्दा ट्वाल्ल परे। डिब्रीको उज्यालोमा मलाई टुलो टुलो एक टक हेरे। उनको गाँसमुखमा जान मानेन। यता मेरो आँखा डम्म भए आँसुले। मेरो रुन्ची हालत देखेर बाउले भने, नरो, हामी सानो जात गाउँ। बल्ल थाहा भयो दमाई भनेको सानो जात रहेछ। हामीले छोएको पानी ठूला जातका मान्छेलाई चल्दैन रे। यो सानो र ठूलो जात कसले बनाएको? बाउलाई सोध्न सकिनँ। म म्याथको होमवर्क गर्न बसेँ, पटक्कै जानिनँ, त्यत्तिकै छोडिदिएँ। भोलि रोमालाई सिकाइ माग्छु भनेर सोचेँ। भोलिपल्ट स्कुल छिट्टै गए। रोमालाई पर्खिबसेँ। रोमा ढिलो आइपुगे, खुसी लाग्यो, अब म्याथको होमवर्क सिकाइदिन्छे। रोमा बस्ने बित्तिकै बोलाइहालेँ, रोमा, ओए रोमा, मलाई म्याथको होमवर्क सिकाइदिएन। रोमा सुनेर पनि नसुने चाहिँ गरी पाली दाइले टिनी ट्याङ ट्याङ गर्दै घन्टी बजाए। मैले फेरि बोलाएँ, ओए रोमा, म्याथको होमवर्क सिकाइदिएन यार। रोमा जुरुक्क उठेर पछाडि गएर बसी। म छक्क परे। कविता आइपुगे। रोमाले ठुल्ठुलो आँखा पारेर मलाई हेरे। पाली दाईको घन्टीसँगै गौतम सर आइपुगे। कविताले सुटुक्क मेरो होमवर्क गरिदिए। मैले कवितालाई सोधेँ, रोमा किन मसँग रिसाएकी होला? कविताले सानो स्वरमा भने, तपाईँसँग साथी नहुनु भनेका छन् रे रोमाका बा आमाले, अझ नबोल्नु पनि भनेका छन् अरे। सरले अगाडिबाट होमवर्क जाँच गर्न थाले। सरको प्रवेशसँगै कक्षा चकमन्न भएको थियो। होमवर्क जाँचिसकेपछि सर पढाउन थाले। मेरो मनमा लागेको कुरा सरलाई सोध्ने आँट आएन। म चुपचाप बसेँ। बेला बेला रोमालाई हेर्थेँ। ऊ ठुस्स परेर उँभो हेर्थे। ऊ आफै टाढा हुँदै गई। यस्तै हो यहाँ, धेरै छन् साथी बनेर रुवाउनेहरू। आफ्नो सम्झी विश्वास दिलाउनेहरूको पनि कमी छैन। आफ्नो मनको पीर व्यथा आफूसँगै रहन्छ। जति नै भाग्न खोजे पनि मनभित्रको पीडा निस्केर कहिल्यै जाँदैन। मेरो मनमा पीडा भइरह्यो। सोचेँ, गरिबीले धुरी नागेपछि सहयोगी मनहरू हराउँदा रहेछन्, लुकी लुकी बस्दा रहेछन्, या त तर्की हिँड्दा रहेछन्। आफ्नै बनाउँदाहरूले नचिन्दा रहेछन्। हामी खोज्छौं भगवान ढुङ्गाको मूर्तिमा, तर खोज्दैनौं मान्छेको हृदयभित्रको भगवानलाई। विडम्बना यही नै छ। जिन्दगी घडीको सुई जस्तै फनफनी घुमिरहेको थियो। एउटै परिवेशमा, एउटै लयमा समय चक्र उसै गरी घुमिरहेको थियो। पुराना पातहरू खस्ने र नयाँ पातहरू लहराउने नियमित प्रकृतिको प्रक्रिया चलिरहेकै थियो। मलाई आफ्नो जिन्दगी अत्यन्तै बोझिलो लाग्न थालेको थियो। अब जिन्दगीसँग सम्झौता गर्नुपर्छ भन्ने लाग्न थालेको थियो। सहज परिणामहरूले जिन्दगी बिस्तारै ठेलिरहेको थियो। परीक्षा नजिकै थियो, ध्यान लगाएर पढे। मनमा एउटा खिल गाडियो, एक बस्यो, मुटुमा गहिरो काँडा गाडिए चाहिँ भयो। खुब मिहिनेत लगाएर पढे भने म पनि म्याथ सिक्न सक्छु भन्ने लागेर त्यसै गरे। नजानेका कुराहरू सरलाई सोध्थे। दिनहुँ जसो पढाइमा केन्द्रित भए, बिस्तारै सबै विषयका किताब सरल लाग्न थाले। परीक्षा सुरु भयो। मैले नहात्तिकन परीक्षा दिएँ, राम्रै दिए जस्तो लाग्थ्यो। नभन्दै रिजल्ट पनि राम्रै आयो। म क्लासकै दोस्रो भएछु। नौ क्लासमा म दोस्रो भएँ, रोमा फेल भई। मेरो मनको अठोट सफल भयो। सकारात्मक एकले मिठो फल दियो। तर पनि मलाई नराम्रो लाग्यो रोमा फेल भएकोमा। आफू खुसी थिएँ दोस्रो भएकोमा, तर रोमाको हालत देख्दा आफ्नो खुसी खल्लो लाग्यो। उसको छेउमा गएँ। मलाई देख्ने बित्तिकै घोप्टो परी लाज वा ग्लानी भएछ क्यारे। रोमा पीर्णवान, म आफै बोलेँ, अर्को वर्ष त पहिलो हुन्छेस्। तर ऊ मसँग बोल्दै बोलिन, जुरुक्क उठेर सरासर हिँडी। मेरो मन खिन्न भयो। कविता आइपुगी, ऊ पनि पास भएछ। स्कूलमा मलाई सबैले चिन्न थाले। कक्षाका सबै नजिकिन खोज्थे, साथी बनाउन खोज्थे। म कवितासँग मात्र हिँड्थे। ऊ नै भरपर्दो र प्रिय साथी थिए। स्कूली जीवनमा कसैसँग पनि बोल्न, हाँस्न, खेल्न र हिँड्न वञ्चित त थिएन। तर खै कुन्नी किन म कसैसँग पनि त्यति बोल्दिनथे। झन् केटाहरूसँग त बोल्दै बोल्दिनथे। बोलिहाले पनि सामान्य औपचारिकता पूरा गर्नेभन्दा बढी कुराकानी नै हुँदैनथ्यो। सरासर घर गए। दोस्रो भएको खुसी बाउलाई कतिखेर सुनाऊ भन्ने लागिरहेको थियो। सोचे बिरामी बाउ खुवाङ खुवाङ खोक्दै होलान्। घर पुग्न जान हतारो भयो। बाबुलाई नुन पानी तताएर दिन्थे र आफ्नो खुसीको खबर पनि सुनाउँथे। घरमा पुग्दा गोत्रुक्क परेर बाबु बसिरहेका थिए। बेला बेला खोक्दै पनि थिए। सुरुमा नुन पानी बनाइदिए अनि बाबुलाई सुनाए, बाबु म नौ कक्षामा दोस्रो भए। मेरो कुरा सुनेर बाउ एकछिनसम्म मेरो अनुहारमा हेरिरहे अनि बरर र आँखाबाट आँसु जारे। जति दुख्दा पनि यसअघि बाउको आँखाबाट यसरी आँसु खसेको कहिले देखेकी थिइनँ। मलाई पनि नमज्जा लाग्यो। बाउ सँगसँगै रोएँ। रोकेको घाँटीबाट बाउले भने, राम्रो पढेस है छोरी। म झन् रोएँ। माया गरेर बोलाउँदा बाउले कहिलेकाहीँ मलाई काली भन्थे। आखिर उनका लागि छोरी भने पनि, छोरो भने पनि मै मात्र हुँ। यो कुरो बिस्तारै बुझेकी थिएँ। आमालाई सम्झिँदै बाउले भने, तेरी आमा भएकी भए कति खुसी हुन्थ्यो होला। त्यो रात म निदाउनै सकिन। बाउले बोलेका शब्द बारम्बार मनमा आइरहे, तेरी आमा भएकी भए सायद। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ।
सहेला रे एक महिनाका लागि स्कूल बिदा भयो। मन खुशी हुन सकेन। एक महिनासम्म घरमा के गरेर बस्ने भन्ने पीर लाग्यो। घरमा बस्दा अल्छी लाग्थ्यो। के गरौं र कसो गरौं मात्र हुन्थ्यो। बाउ दिनभरि जसो लुगा सिलाउँथे, त्यहीँबाट अलिअलि खर्च पानी हुन्थ्यो। समयको गतिसँगै हाम्रो वर्तमान र भविष्य कोरिँदै थियो। जीवनका रेखाहरू आफैले निर्माण गर्नु थियो। भनिन्छ, अनुभव र अनुमान दुई फरक कुराहरू हुन्। अनुभव मान्छेको सबैभन्दा ठूलो हतियार हो। यसले अनुमानलाई दुक्राउन सक्छ। अनुमान सोच मात्र हो। सोचलाई सत्यमा बदल्न अनुभवको बाटो हिँड्नुपर्छ। मलाई यस्तै लाग्छ, हिँड्दै जाँदा कति घुम्तीहरूमा घुम्छ जीवन फनफनी। एक बिहान घाम तापेर आँगनमा बसिरहेकी थिए। न्यायो घामको मजा लिँदै थिए। मगर्नी काकी उनकै घरको आँगनमा बसेर ऊन बाटिरहेकी थिइन्। मलाई पनि ऊन बाट्न मन लाग्यो। रेडियो छेउमा राखेर चर्खा खटखट खटखट घुमाउँथिन्। हात चर्खामा भए पनि मन गीतमा भुलाइरहेकी हुन्थिन्। रेडियोमा मिठो गीत बजिरहेको थियो। सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन। गीतले मलाई पनि छोयो। परैबाट भने, काकी रेडियो अलिक ठूलो बनाउनु न। उनको डल्लो भुइँमा राख्दै रेडियोको बटन बटारिन् काकीले। आवाज ठूलो भयो र गीत प्रष्टै सुनियो। साँच्चै सोचे जस्तो हुन्न रहेछ जीवन। गीत सकिएपछि मैले काकीलाई बोलाएँ। रेडियोको आवाज सानो पार्दै उनी बोलिन्, मलाई पनि ऊन बाट्न सिकाइदेऊ न काकी, मैले त कहिल्यै ऊन बाटेकी छैन। बाट्छस् त? अँ काकी बाट्छु, स्कूल पनि छुट्टी छ एक महिनासम्म। त पिर्नले, म सिकाइदिइहाल्छु त, भोलि काकीको चर्खालमा सँगै जाउँला। काकी पनि उत्साहित भइन्। हुन्छ काकी भन्दै म आँगन बढार्नेतिर लागे। मनमा एक किसिमको ऊर्जा थपिएको महसुस भयो। भोलि बिहान काकीको घरमा गए। काकीले सुँगुरको चारो बकेटमा हाल्दै रहेछन्। सुँगुर पालेर राम्रै पैसा कमाएकी पनि छन्। मगर्ने काकी साह्रै मेहनती छन्। काकी म आएँ। मलाई चर्खा हालमा जान हतार लागेको थियो। ए आइस त, एकैछिन बस्दै गर है, म सुँगुरलाई चारो बनाउँदैछु। म घरको भित्तामा अडेस लागेर उभिरहेँ। बकेटमा सुँगुरको चारो बोकेर काकी आइन्। ल हिँड भन्दै उनी अगाडि निस्किन्। म पछि पछि लागेँ। बाटामा चर्खा र उनकै बारेमा गफ गर्दै हिँड्यो। हाम्रो शरणार्थी क्याम्पको अन्तिममा अय्याबारी बस्ती थियो। क्याम्प सकिने बित्तिकै हामी सुँगुर पालेको खोरमा पुग्यौं। सुँगुरले काकीलाई चिने चाहिँ गर्यो। थोरै खोर सफा गरिदिइन्। म चाहिँ नाक थुनेर परै बसेँ। कस्तो गनाएको है सुँगुर। सुँगुरलाई चारो हालिदिएर कार्कीको चर्खा हाल पुग्यौं। काकीले बाटेको ऊन कार्कीलाई बुझाइन्। थोरै पैसा पाइन्। जाँदा बाटामा भनिन्, ऊन बाट्दा परिश्रम धेरै गर्नुपर्छ, तर पैसा भने थोरै हुन्छ। हामी शरणार्थी हुनुको फाइदा उठाई हाम्रो मेहनत र परिश्रममा मोज गरेका छन्। हामी सधैँ गरिबका गरिब, हाम्रो पसिनाले धनी बनेका पनि छन्। तर पनि यो हाम्रो बाध्यता हो। नगरे पनि भएको छैन, जति गरे पनि पुग्दैन। भट्ट्याउँदै बैदार भीमुप्रतिलाई नाम टिपाई आधी किलो ऊन र चर्खा मलाई पनि मागिदिन्। चर्खा हालबाट आएको चर्खाको चर्को आवाजले कान नै बन्द होला चाहिँ हुन्थ्यो। उनका बोराहरूले घेरिएको घर हिउँझै सेतै देखिन्थ्यो। ऊन र चर्खा बोकेर घर आयौं। बाउले देखिहाले, लत्ता कपडा सिलाउँदै रहेछन्। मेसिनको खटखटखट आवाजसँगै खोके, होइन के ल्याएको यो? मेरो हातमा उनको डल्लो देखेर सोधिहाले, ऊन हो बाउ, मैले भने। चर्खालाई पनि देखाउँदै थपेँ, अब म पनि ऊन बाट्छु। तर बाउले बिस्तरी गाली गरे, तेरो पढ्ने उमेर हो यो, ऊन बाट्नु पर्दैन। बाउको आवाज अलिक खस्रै थियो। दिनभरि के गर्दै बस्नु र, साह्रै अल्छी लाग्छ, फेरि स्कूल पनि त एक महिनासम्म छुट्टी छ। आज जेसुकै गर भन्दै बाउ फेरि मेसिन खटखटखट पार्दै कपडा सिलाउन थाले। म भने काकी कहाँ गएर ऊन कोर्न थाले। काकीले सिकाइदिइन्, हाम्रोमा रेडियो छैन। काकीसँगै घर पछाडि बसेर ऊन बाट्न थाले। रेडियो पनि सुन्न पाइने, ऊन बाट्न पटक्कै जान्दिनथे। चर्खा घुमाउँदा ऊन छोडिन्थ्यो, ऊन समाउँदा चर्खा घुमाउन बिर्सिन्थे। दिगदार लाग्थ्यो, तर पनि बिस्तारै सिके। दिउँसो ऊन बाँड्थे र बेलुका पानी थाप्न जर्किन बोकेर लाइनमा बस्थे। बाउले भात पकाउँथे अनि दिनभरि गरिबीका भुवाङहरू सिलाउँथे। म बुझ्न सक्ने भइसकेकी थिएँ। भोको पेट खाली गोजी र बाउको मायाले मलाई धेरै कुरा सिकाएको छ। मेरा लागि यो जीवन मिल्नु भाग्यको कुरा हो जस्तो लाग्छ। हरेक छोरीको भाग्यमा बाबुआमा लेखेको हुन्छ, तर हरेक बाबुआमाको भाग्यमा छोरी लेखेको हुँदैन जस्तो लाग्छ। म भाग्यले जन्मेकी छोरी रे बाउले भनेका, कहिलेकाहीँ लाग्छ यस संसारमा कोही पनि आफ्नो हुँदैन होला, तर सम्झना मात्र बाँकी रहन्छ। म सम्झिरहन्छु मेरी आमाको काल्पनिक अनुहार। जीवनमा आफ्नोपन त सबैले देखाएकै थिए। म सधैँ सोच्ने गर्छु मेरो आफ्नो चाहिँ को होला, कहाँ छन् होला। अह, यसको उत्तर कहिल्यै पाउँदिन। मगर्नी काकीले माया गर्थिन्, माया अरू सबैले पनि गर्थे, तर बाउले जति माया गर्ने चाहिँ कहीँ कोही पनि भेटिन्न। स्कुल बिदा पनि सकियो, समय कति छिटो दगुरेछ। एक महिना बितेको थाहै नपाई बिदा सकियो। भोलिदेखि स्कुल लाग्दैछ, अब 10 कक्षामा पढ्दैछु। अर्को वर्ष त एसएलसी आउँछ। एसएलसीलाई फलामको ढोका भन्छन्। त्यहाँबाट भित्र छिर्न निकै मिहिनेत गर्नुपर्छ, सबैले त्यसै भन्छन्। सबै लुगा धोएँ, मन हलुका भयो, फेरि साथीहरूसँग भेट हुने भयो। बिहानको सूर्यसँगै उठे, हातमुख धोएँ। बाउ सुतिरहेकै थिए, कपाल दुईपट्टि चुल्ठी पारेर मजाले बाटे। स्कुल जान ठिक्क परे, तातो पानी तताएर बाउको छेउमा राखिदिए। बाउ म स्कुल गएँ है भन्दै स्कुल हिँडे। बाउले सुने या सुनेनन् थाहा पाएन। स्कुलमा सबैसँग भेट भयो, अञ्जली, दीपा, ममता, इन्दिरा र अरू पनि आएका थिए। रोमालाई कतै देखिन, मनमा भेट्ने आतुरी थियो। केसरीलाई सोद्धै गर्दा कविता पनि टुप्लुक्क आइपुगी। खै रोमा आएकी छैन, मैले सोधेँ। अब क्याम्पको स्कुलमा नपढ्ने रे, रोमाको बाले बोर्डिङमा पढाउने अरे, केसरीले भनी लगत्तै कविताले थपी। त्यस्तै हो, धनीमानीका छोराछोरी भएपछि पैसा टन्न छँदैछ, जहाँ पढाए पनि भइहाल्यो। आखिरमा जहाँ पढे पनि हामीले पढ्ने हो र सरहरूले पढाउने हो। मैले लामो सास फेरे। कविता र म क्लासमा सँगै बस्थ्यौं। बिस्तारै पढाइ धमाधम शुरू हुन थाल्यो। म केटाहरूसँग बोल्दिनथे, कविता अलिअलि बोल्थी। खाजा खाने छुट्टी भयो, सबैजना खाजा खान घर गए। मलाई केही खानै मन लागेन, क्लासमै बसे। साइन्सको ड्रइङ थियो, सोचे ड्रइङ गर्छु। कक्षा कोठाको अगाडि फूल रोपेको छ, फूलमा भमराहरू आएर बसे। मैले हेरिरहे, एकैछिनमा भमराहरू उडेर भुनभुनाउँदै गए। बिचरा फूलहरू एक्लै भए। म फेरि ड्रइङ गर्न थालेँ, फिटिक्कै मन लागेन, राम्रो ड्रइङ हुनै सकेन। मेरो कानमा आवाज आयो, पछाडि फर्केँ। उसलाई देखेर म झस्किएँ, टाउको फनक्क अगाडि फर्काएँ। तिम्रो नाम? ऊ बोल्यो। मेरो नाम तिमीलाई किन भन्ने? म देव, उसले सुस्तरी भन्यो। म के गरौँ त, व्यवस्थाका साथ बोले। नाम भन्दैनौ? उसले यसो भनिरहँदा भन्दै जस्तो लाग्यो, तर यसो भन्न ठिक लागेन। ऊ निधारको भाग खुम्च्याउँदै ओठ लोपारेर क्लास बाहिर गयो। मैले लामै सास फेरे, अन्य कुरा वास्ता नगरी फेरि ड्रइङ गर्न थाले। मलाई रिस उठ्न थालिसकेको थियो, पन्ना नै च्यातेर फालुझै लाग्न थाल्यो। कति गर्दा पनि राम्रो बन्दै बन्दैन। घोप्टो परेर बेन्चमा टाउको राखेर बसिरहे। म बनाइदिउँ? फेरि उयो आवाज। टाउको उठाएँ, त्यही केटो सुटुक्क आएर मलाई निहालिरहेको रहेछ। स्वीकारोक्तिमा मैले टाउको हल्लाइदिएँ। ऊ रिसाएको होला भन्ने लागेको थियो, तर कहिले हो भन्दै खुरु खुरु ड्रइङ गर्न लाग्यो। एकैछिनमा कति राम्रो ड्रइङ बनायो। आहा, म छक्कै परेँ। उसलाई पुलुक्कै हेरेँ, बोल्ने आँट नै आएन। खाजा खाएर सबै विद्यार्थीहरू क्लासमा आए। ऊ पछाडिको बेन्चमा बस्दो रहेछ। मैले लुकेर हेरेँ, क्लासमा सर आए। साइन्सको क्लास थियो। सरले ड्रइङ चेक गर्न लागे। कविताले देखाए अनि मेरो पाल आयो। खैले त तेरो ड्रइङ? सरले भनेपछि ड्रइङ देखाए। ड्रइङ चेक गर्दै गए। सर भन्दै थिए, अरूको आलोचना गरी आफू पछि पर्नुभन्दा निरन्तर आफ्नै काममा लागि पर्नुलाई नै सफलताको सूत्र भनिन्छ। स्याबास, मेरो कुममा थुम्थुमाएर पुनः भने। यसको उदाहरण गङ्गा दमाई हो। क्लासमा ठूलै ताली बज्यो, म मक्क परे। मलाई आत्मग्लानी भयो, त्यो ड्रइङ मैले बनाएको थिइनँ। धन्यवादको पात्र देव थियो। घन्टी लागेपछि सर बाहिरिए। म कविता र अरू केटीहरूसँग गफिँदैछु। साँच्ची अहिले हामीसँग अञ्जली पनि थिए, अञ्जली तामाङ, जहिले नि फिल्मको कहानी सुनाउँथे, आज सुनाउन पाइन। फिल्मको किरा नै थियो सर। पढाउन नआएको बेला हामीहरू उसकै वरिपरि बसेर कहानी सुन्थ्यौँ, फिल्म हेरे जस्तै लाग्थ्यो। म हाँस्दै गर्दा देवसँग आँखा जुड्यो, उसले पनि मलाई देखिहाल्यो। म हतार हतार सम्हालिएँ, मैले देखेर पनि नदेखेझिङ गरेँ। क्लासरूममा केटीहरू केटाहरूलाई हेरेर खितिती हाँस्थे, इत्तरिन्थे र मस्किन्थे। केटाहरू पनि के कम, केटीहरूसँग गफ गर्न पाउँदा खुसी हुन्थे। म भिन्नै थिएँ, मौन बस्थे, बोलिहाले पनि कविता र अरू एक दुईजना केटीहरूसँग मात्र बोल्थे। मसँग देव बोल्न खोज्थ्यो तर मलाई भने अप्ठ्यारो लाग्थ्यो। प्रत्येक दिन एउटा न एउटा बहाना बनाएर मेरो नजिक आउँथ्यो। क्लासमा सबैजसोलाई थाहा भइसकेको थियो, देवको र मेरो नाम जोडेर चर्चा परिचर्चा हुँदै गर्दा सबैले जिस्काउँथे। दिनहरू बित्दै गए, म पनि देवको नजिक हुँदै गएँ। अझ भनौँ, हामी एकअर्कामा खुल्न थालिसकेका थियौँ। देव मलाई जिस्काउँदै भन्ने गर्थ्यो, छोरी बिना घर उज्यालो हुँदैन, तिमी भए मेरो घरमा अँध्यारो हुँदैन। मलाई देवले इज्जत गरेरै बोल्थ्यो, उसले नारीलाई गर्ने सम्मानदेखि म प्रभावित थिएँ, आकर्षित नभइरहन सकिनँ। देवले मलाई सानैमा देखेको रहेछ, सँगै खेलेको पनि थिए, पछि उसले भन्दा मात्र थाहा पाएँ। सानाको कुराहरू मैले त बिर्सिछु, देवले भने सम्झिरहेको रहेछ। देव र मेरो घनिष्ठ सम्बन्ध मित्रतामा परिणत भयो। देव प्राय स्कूलमा बिहानको प्रार्थनामा बस्दैनथ्यो, क्लास सुरु हुन लाग्दा टुप्लुक्क आइपुग्थ्यो। मैले किन बिहानीको प्रार्थनामा नबसेको भनी कहिले सोधिनँ। पछि देवले भन्यो, घरमा आमा र ऊ मात्र बस्दा रहेछन्, बिहान उठेर दिनौ जसो घरको काम सकेर स्कूल आउनुपर्ने हुँदा बस्न नपाएको भन्थ्यो। देवकी आम पनि बिरामी भइरहँदी रहेछन्, खै बिराम चाहिँ के हो, धेरैजसो समय बिरामी भएर ओछ्यानमै पर्छिन् रे। देवको कुरा सुन्दा मलाई माया लागेर आयो। कोही कसैको दुःखमा मेरो मन पनि दुख्यो, दुःख बाँडे आधा हुन्छ भन्थे, सायद देवलाई पनि त्यही महसुस भयो। उसको दुःख मैले सुनिदिँदा आधा सन्चो हुँदो। उसलाई हेर्दा जीवनदेखि हारेर भागेको देखिँदैन थियो, बाहिरी अनुहार भित्री मुटुको ऐना होइन, जे थियो त्यही देखे मेरो बाहिरी आँखाले। धेरै दुःखको कहानी सोधेर थप अनुहारको चमक उडाउदिन चाहिन। हामीहरू एकअर्कालाई सहयोगी हुन थाल्यौं, हामी बीच धेरै कुरा मिल्थ्यो, मन मिल्थ्यो। देव गफ गर्दा शालीन र श्रेष्ठ भाषा प्रयोग गर्थ्यो, जुन मलाई मन पर्थ्यो। बिस्तारै नजिकै थियौं, गन्तव्य हामीलाई नै थाहा थिएन कहाँ पुगिन्छ। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 दोस्रो श्रृङ्खलाको वाचन हो। यसको बाँकी तेस्रो श्रृङ्खला लिएर अर्को साता आउनेछौ। छाप्रो नम्बर 55 आजलाई यति नै। श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौ। नमस्कार, शुभरात्रि। De re din tanan